नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग
चुनाव 74 स्थानीय तह
अब 4 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
निर्वाचन आयोगले दलहरूसँग लियो आचार संहिता पालना गर्ने लिखित प्रतिबद्धता। भोलि राति 12 बजेदेखि शुरू हुने मौन अवधि पालना गर्न आग्रह।
चुनाव प्रचारका क्रममा दोलखा गोर्खा र रुकुममा दलका कार्यकर्ताहरू बीच झडप। दोलखामा एमाले कार्यकर्ताको ज्यान गयो, 8 जना पक्राउ।
कर्णालीका दुर्गम गाउँमा महिला र दलित उम्मेद्वारलाई भोट माग्न मुस्किल, अझै पनि विभेद गर्ने हुन् कि भन्ने डर।
त दलित होइ हाम्रो घरभित्र पस्नु हुँदैन, हामी दिँदैन, हल्का छ छुवाछुतको बारेमा, गएर दलितहरूका घरमा जान डर लाग्छ।
उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको दक्षिण कोरियाका राष्ट्रपति मुनको भनाई, कोरियाली प्रायद्वीपमा शान्ति कायम राख्न काम गर्ने।
र च्याम्पियन्स लिगको सेमी फाइनलमा आज राति रियल र एथलेटिको मद्रिडले खेल्ने, आइपीएल क्रिकेटमा गुजरात र दिल्ली खेल्दै।
यसपालिको स्थानीय तहको चुनावमा 7 वटा ठाडो लाइन रहेको मतपत्र हुन्छ भनेको सुने, होइन कुरो चाहिँ के रहेछ है नानी?
ए हो त नि आमा, अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र अन्य 2 वटा सदस्यका लागि मतपत्रमा 7 वटा ठाडो लाइनमा उम्मेद्वारको चुनाव चिन्ह रहेको हुन्छ।
कसका लागि कुन लाइनमा भोट दिने त?
पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौं ठाडो लाइनमा रहेका निर्वाचन चिन्हहरू मध्ये आफूलाई मन परेको उम्मेद्वारको एक निर्वाचन चिन्हमा मतदान गरेर क्रमशः प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्यलाई मतदान गर्न सकिन्छ, बुझ्नुभयो नि? अनि बाँकी 6ठौं र 7ठौं ठाडो लाइनहरू मध्ये कुनै 2 कोठाका चिन्हमा छुट्टा छुट्टै स्वस्तिक छाप लगाउनु पर्छ भनेको क्या आमा? अब त बुझ्नुभयो नि?
बल्ल बुझे।
चुनाव चिन्हमा सही तरिकाले छाप लगाऊ र आफ्नो मत बदर हुनबाट जोगाऊ। निर्वाचन आयोग।
मेरो बच्चाले किन अरूसँग खेल्दैन?
मेरो बच्चाले किन बोल्दैन?
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन?
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
आचार संहिता उल्लङ्घनका घटना बढ़िरहेको बेला निर्वाचन आयोगले दलहरूलाई बोलाएर आचार संहिता पालना गर्ने लिखित प्रतिबद्धता गराएको छ। आयोगको कार्यालय बहादुर भवनमा ठूला दलका शीर्ष नेतालाई बोलाएर आयोगले आज लिखित प्रतिबद्धता लिएको छ। आइतबार हुने पहिलो चरणको स्थानीय तहको चुनाव सम्पन्न गर्न निर्वाचन आचार संहिता गम्भीरतापूर्वक पालना गर्न सरकार र दलहरूलाई आयोगले आग्रह पनि गरेको छ। निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले आचार संहिता उल्लङ्घन गरे चुनाव सम्पन्न हुन नसक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल सहितका शीर्ष नेताहरूलाई कडाईका साथ आचार संहिता पालना गर्न आग्रह गर्नुभएको छ।
सम्पूर्ण राजनीतिक दलहरूलाई निर्वाचन आचार संहिता पालनाको निम्नानुसारको प्रतिबद्धता व्यक्त गर्न हार्दिक विनम्र अनुरोध गर्दछु।
जवाफमा प्रधानमन्त्री दाहालले चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको थियो।
सरकारले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरण बनाउनको निम्ति अझ तदारुकताका साथ प्री एम्प्टिभ चाहिँ केही मानिसहरूलाई घटना घट्नु अगाडि नै सुरक्षा निकाले आवश्यक पहल गर्नुपर्छ भने गरेर लिने भनेको हुनाले अझ धेरै घटना हुने खतराबाट रोकिएको छ र तिनको उचित छानबिन गर्ने र आवश्यक कार्यवाही गर्ने प्रक्रिया अगाडि बढाइन्छ।
आयोगमा आज बेलुकी भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सुभाष नेमाङले सत्तारूढ़ दलहरूबाटै आचार संहिता उल्लंघन भइरहेको आरोप लगाउनुभयो। उहाँले दोलखामा भएको घटनामा आफ्ना कार्यकर्तालाई आक्रमण गर्ने दोषीमाथि सरकारले कार्यवाही गर्न नसकेको भन्दै आपत्ति समेत जनाउनु भएको छ।
नेकपा एमालेका कार्यकर्ताहरू दिलबहादुर बुढाथोकी शिक्षक घरमा गएर उनलाई घाइते बनाइयो भने कुलबहादुर तामाङलाई साङ्घातिक हतियारले हिर्काएर अस्पतालमा लैजाँदै गर्दा उहाँको बाटोमै दुःखद मृत्यु भएको छ। त्यसबारेमा पूरा किटानीका साथ जाहेरी परेकोमा एकछिन सम्बन्धित व्यक्तिहरू समातेर तुरन्तै प्रहरी प्रशासनले उनीहरूलाई मुक्त गरिदिएको अवस्था, यो स्थितितर्फ म निर्वाचन आयोगको साह्रै गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।
निर्वाचन आयोगले भोलि राति 12 बजेदेखि शुरू हुने मौन अवधिको पालना गर्न पनि सबै राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारलाई आग्रह गरेको छ। भोलि राति 12 बजेदेखि सार्वजनिक स्थानमा भोट माग्न, नारा जुलुस गर्न र कुनै प्रकारले पनि चुनावी प्रचार प्रसार गर्न नपाइने हुँदा त्यसलाई ध्यान दिन आयोगले आग्रह गरेको छ।
आउँदो आइतबार हुने स्थानीय तहको चुनावको लागि सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेका छन्। धेरै केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेका र बाँकी केही ठाउँमा पनि आज रातिसम्म पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन अधिकृतसँगै मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगेको आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले जानकारी दिनुभयो। भोलिदेखि मतदान केन्द्रबाटै मतदाता परिचय पत्र वितरण गरिनेछ। मतदान गर्न मतदाता परिचय पत्र अनिवार्य चाहिने भएकोले आफ्नो मतदान केन्द्रबाट परिचय पत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ। आयोगका अनुसार आफ्नो मतदाता परिचय पत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ। जान नसक्ने भएमा परिवारका सदस्य मार्फत लिन मंजूरी लामा दिएर पठाउन सकिनेछ। आयोगले भोलिदेखि नै मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरेको छ। 3 दिनसम्म 6,642 मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदातालाई मतदान गर्न सिकाइने आयोगले जनाएको हो। मतदाता परिचय पत्र लिन जाँदा भोट हाल्ने सही तरिका सिक्न आयोगले सबै मतदातासँग आग्रह गरेको छ।
चुनावी अभियानका क्रममा दलहरूबीच ठाउँ ठाउँमा झडप भएको छ। दोलखाको गौरीशंकर गाउँपालिका 1 जुंगुमा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका 1 जुंगुका 33 वर्षीय राजेश भनिने कुलबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। उहाँका बुबा गोरेबहादुर तामाङ स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुनुहुन्छ। झडपमा जुंगुकै नीलकण्ठेश्वर माविका शिक्षक दिलबहादुर बुढाथोकी घाइते हुनुभएको छ। घाइते बुढाथोकीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। गैराति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादी कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले बताएका छन्। घटनामा संलग्न भएको आशंकामा प्रहरीले 8 जनालाई पक्रेको छ। घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट एसएसपी शेरबहादुर बस्नेत सहितको टोली र अञ्चल प्रहरी कार्यालय जनकपुरबाट एसएसपी सुभाष चौधरीको नेतृत्वमा 20 जना प्रहरीको टोली दोलखा पुगेको छ। यो टोली चुनाव अवधिभर दोलखामै रहनेछ। मृतकका बुबा गोरेबहादुर तामाङले आफ्नो छोराको ज्यान लिनेलाई प्रहरीले पक्राउ गरी कारवाही नगरेसम्म सब नबुझ्ने अडान राख्नु भएको छ। नेकपा एमाले पनि घटनामा संलग्नलाई पक्राउ गरी कारवाही चलाउन र मृतकका परिवारलाई उचित राहत तथा घाइतेलाई उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
यस्तै आज बेलुकी रुकुमको मुसिकोट नगरपालिका 7 शाखमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच भएको झडपमा एकजना गम्भीर घाइते भएका छन्। चुनावी कार्यक्रमबाट फर्कँदै गरेका एमाले कार्यकर्ता सरवीर परियारलाई माओवादी कार्यकर्ताले आक्रमण गरेर घाइते बनाए लगत्तै एमाले निकट युवा संघका कार्यकर्ता घटनास्थल पुगेपछि झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले 3 राउन्ड हवाई फायर र लाठीचार्ज गरेको छ, जसमा केही घाइते भएका छन्।
यसैगरी गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर 8 खस 4 पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले 2 राउन्ड हवाई फायर गरेको छ। घर दैलोमा रहेका दुवै पार्टीका कार्यकर्ताबीच जम्का भेट भएपछि झडप भएको र एकजना प्रहरी सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले जानकारी दिनुभयो। माओवादी कार्यकर्ताहरूले काँग्रेसका कार्यकर्ता चढेको जीपमा तोडफोड गरेका छन्। जिल्ला सदरमुकाम गोर्खाबाट डीएसपी वीरेन्द्र थापाको नेतृत्वमा थप प्रहरी घटनास्थल पठाइएको शर्माले बताउनुभयो।
चुनावमा खटिएका म्यादी प्रहरीले नै रक्सीले मातेर प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर 5 खुङका गाउँलेलाई कुटपिट गरेका छन्। शनिबार राति म्यादी प्रहरीले गाउँलेलाई कुटपिट गरे पनि प्रहरीले आजसम्म घटना गुपचुप राखेको थियो। तर आज गाउँले जिल्ला प्रहरी कार्यालय खलङ्गामा नै आएर उजुरी गरेपछि घटना बाहिर आएको हो। गाउँलेलाई कुटपिट र गाडीमा तोडफोड गर्ने म्यादी प्रहरी र केही युवालाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार हुने चुनावका लागि भोलि रातिदेखि मौन अवधि शुरू हुने र त्यो अवधिमा गुण्डागर्दी बढ्न सक्ने भन्दै चितवन प्रहरीले गुण्डाको वर्गीकरण गरेर निगरानी बढाएको छ। विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै 87 जनामाथि निगरानी थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो। प्रहरीले टोले फ्याउरे संरक्षित व्यावसायिक र आपराधिक वर्गमा वर्गीकरण गरेर गुण्डामाथि निगरानी बढाएको थापाले बताउनुभयो। निगरानी बढाएका मध्ये केहीलाई पक्राउ समेत गरिएको प्रहरीले जनाएको छ।
यस्तै स्थानीय तहको चुनावलाई ध्यानमा राख्दै आज राति 12 बजेदेखि रसुवाको रसुवागढी नाका बन्द हुने भएको छ। आज नेपाली सुरक्षा अधिकारी र केरुङका सुरक्षा प्रमुख बीच भएको छलफलपछि स्थानीय तह चुनावको सुरक्षालाई ध्यानमा राखेर जेठ 1 गतेसम्मका लागि नाका बन्द गर्ने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र नेउपानेले जानकारी दिनुभयो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा चुनाव सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जाऊ जाऊ गाउँ गाउँमा शहर जाऊ शहरमा निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा निर्वाचनकै कुरा सुन्छु अचल घर घरमा दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन् घर दैलोमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन् योग्य व्यक्ति छन्छु भन्छन् योग्य व्यक्ति छन्छु भन्छन् घर घरबाट निस्किएर थालिसके बोल्न चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न
निर्वाचन आयोग
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
अब कुरा गरौं दिल खोलेर नेपाल टेलिकमको सुविधा जोडेर पोस्ट पेड प्रिपेड मोबाइल र ल्यान्डलाइन रोजी रोजी सिरिएमे विसाटीमे इन्टरनेट खोजी खोजी
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दलहरूसँग आयोगले लियो निर्वाचन आचार संहिता पालना गर्ने लिखित प्रतिबद्धता, चुनाव प्रचारका क्रममा दोलखा गोर्खा र रूकुममा दलका कार्यकर्ताबीच झडप, दोलखामा एमाले कार्यकर्ताको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग।
विकासको पहल चुनावी चहल पहल।
आइतबार चुनाव हुने प्रदेश नम्बर 3, 4 र 6 का सबै स्थानीय तहका उम्मेद्वारले घर घरै पुगेर भोट मागिरहेका छन्। तर जातीय छुवाछुत र रूढिवादी स्रोतले व्याप्त कडाली भेगका दलित र महिला उम्मेद्वारलाई भने भोट माग्नै मुस्किल छ। उज्यालोका मुगु सहकर्मी श्याम बिसी र कालीकोट सहकर्मी मणिराज पाण्डेको सहयोगमा विष्णु विश्वकर्माको रिपोर्ट।
दलित हो हाम्रो घरभित्र त पस्नु हुँदैन, हामी दिदनम त पनि छैनन्, हल्का छ छुवाछुतको बारेमा। अब गैर दलितहरूका घरमा जाँदा सिद्धैमा जान आफै पनि डर लाग्छ। अब केही भन्छन् कि भन्ने हुन्छ। कुनै हाम्रो धामी जाङ्गरीले पनि सुत्दैन हामीलाई, अनि अलि बाहिर बस्नुपर्छ भन्ने कतै कहीँ छ।
मतदातासँग भोट माग्न घर दैलो पुग्दा भोग्नु परेको समस्या सुनाउँदै मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर पाँचका महिला सदस्य उम्मेद्वार खुमयानी बिक गाउँटोलको विकास र असमानता हटाउने आफ्नो एजेण्डा लिएर भोट माग्न जाँदा अस्वीकार नगरे पनि घर आँगनको छेउछाउ पुग्दा हपार्ने हुन् कि भन्ने चिन्ताले उहाँलाई सताउँछ। वर्षौंदेखि कायम रहेको जातीय विभेदलाई चुनावपछि सबैको जनमत बटुलेर हटाउने उद्देश्य खुमयानी जस्तै अर्का उम्मेद्वार जागेश्वर त्रिवाले पनि राख्नु भएको छ। तर वर्षौंदेखि तल्लो माथिल्लो जात भन्दै मनोबल नै कमजोर पारेका त्रिवालाई अझै पनि विभेद गर्ने हुन् कि भन्ने डर रहेको छ।
के भन्छन् कसो गर्छन् भनेर पनि थरी जातिका धेलमा हामी जानु अलिक कमजोरी भइरहेको छ। हामी जान्छौ त्यहाँनिर यिनीहरू केही भन्छन् कि केही गर्छन् कि भित्र नआओ भन्छन् कि भन्ने हाम्रो आत्मबल अलिक कम भइरहेको छ।
छायानाथ रारा नगरपालिकाकै वडा नम्बर दुईका सदस्य उम्मेद्वार भीम त्रिवालाई भने त्यति डर छैन। केही बुढापाकामा परम्परागत सोच नहटे पनि अहिलेका युवा पुस्ताले विभेदको साटो सहयोग गर्ने गरेको उहाँको भनाइ छ।
भर्खरै भोट माग्ने क्रममा खुल्ला रूपमा पहिलाको भन्दा पनि अहिलेको उमेरमा गएका साथीहरूसँग भोट मागेर प्रष्ट घरभित्र पस्न पाउने अवस्था छ। केही बुढापाका आमा बुवाहरूले पुरानो संस्कारमा हामी अलिकता त्यो स्थितिमा त्यो कुराबाट अलि वञ्चितकरण भएको जस्तो मलाई महसुस लागेको छ।
यस्तै कालीकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर चारको अध्यक्षका उम्मेद्वार खड्ग विकले चुनाव जितेपछि गाउँको विकास गर्ने योजना बनाउनु भएको छ। दलित भएकै कारण खासै विभेद र समस्या भोग्नु नपरेको भन्दै उहाँ आफूलाई मतदाताले विश्वास गर्नेमा पनि ढुक्क हुनुहुन्छ।
मैले मेरो एउटा दलित समुदायको टोलमा पनि प्रचार प्रसार गर्न त त्यो कुनै पनि कठिनै छैन। उनको घर दैलोमा पनि गएर पनि प्रचार प्रसार गर्न पनि कुनै पनि अप्ठ्यारो अवस्था नआएको देखिएको छ। चुनावमा पनि मैले सायद त विजय गरौँला भन्ने आशा प्राप्तिमा छ।
स्थानीय तहको चुनावबाट महिला र दलित प्रतिनिधि चयन हुने सुनिश्चित बाटो खुलेको छ। संविधान र चुनावले उनीहरूलाई चुनाव जित्नुपर्ने चुनौती मात्रै दिएको छैन, गाउँटोलको विकाससँगै विकट कर्णाली लगायतका जिल्लामा व्याप्त जातीय छुवाछुत अन्त्य गर्नुपर्ने जिम्मेवारी पनि थपिँदैछ।
चुनावको मिति नजिकिँदै जाँदा उम्मेद्वार कार्यकर्ता कर्मचारी सबै व्यस्त हुन थालेका छन्। उम्मेद्वार कार्यकर्ता र कर्मचारी भन्दा पनि अझ बढी व्यस्त छन् चुनावी सामग्री बनाउनेहरू। चुनावको मिति घोषणा भएसँगै शुरू भएको घोषणा पत्र, झण्डा, तुल, ब्यानर र टी शर्ट छपाईको काम अहिले पनि चलिरहेको छ। चुनावले बजारमा आर्थिक चहल पहल पनि बढाएको छ। पीटी लोपचनको रिपोर्ट।
थाम्नै नसक्ने तरिकाले त्यस्तोहरू अर्डरहरू थियो होइन, धान्नै नसक्ने तरिकाले। राति त अब ढिलैसम्म 1 बजीदेखि बिहान 4 बजी, 1 बजी सुत्ने होइन, 4 बजी जस्तो उठ्ने, त्यस्तै गरियो।
साकेला आर्ट केन्द्र बाग बजारमा झण्डा बनाउनेको यति भीड़ लाग्यो कि केन्द्रकी सञ्चालक अम्बिका राईले रातको 3 घण्टा मात्र आराम गरेर सेवा दिँदा पनि सबै ग्राहकको अर्डर लिनै सक्नु भएन। अम्बिका जस्तै स्क्रिन टेक प्रालीका रामशरण कार्कीले पनि बिहान 3 बजेसम्म काम गर्नु पर्यो।
12-13 गतेदेखि 26 गतेसम्म व्यस्त भयो। राति 2-3 बजेसम्म गरेपछि 7-8 बत्ती उठ्दा।
विगतमा भन्दा यसपटकको चुनावी प्रचार प्रसारमा आएको परिवर्तन र देखासिक्कीका कारण पनि धेरैले काम पाएको व्यवसायहरू बताउँछन्। चुनाव पाउन मात्र 4 दिन बाँकी रहँदा पनि दलका घोषणापत्र छपाएका काम भइरहेका छन्। कमलामाई अफसेट प्रेसका सञ्चालक सन्तोष नेउपानेलाई अहिले पनि भ्याइ नभ्याइ छ।
चुनावका विभिन्न पार्टीहरूका विभिन्न घोषणा पत्रहरू प्रचार पम्पलेटहरूमा व्यस्त भइएको छ अहिले। पहिला 5-6 जनामा हुनेमा 5-6 जना हामीले बढाएका छौँ। अझ दक्ष कामदारको अभावमा त्यहाँभन्दा बढाउन सकिएको छैन। नेकपा माओवादी, नेकपा एमाले, नेपाली काङ्ग्रेस लगायत स्वतन्त्र उम्मेद्वार सहितका हामीले लाखौँ प्रचार पम्पलेटहरू छाप्यौँ।
चुनावले मानिसको चहल पहल बढ्दा होटल व्यवसाय, पसल सञ्चालक, उद्योग, कल कारखाना, यातायात लगायतको क्षेत्र पनि फस्टाएको छ। फ्लेक्स प्रिन्ट बनाउने, झण्डा बनाउने र प्रेस सञ्चालकले पनि राम्रै कमाएका छन्। यसबाट कागज, कपडा र रंगको व्यापार पनि चलेको बताउनुहुन्छ स्क्रिन टेक प्रालीका रामशरण कार्की।
अन्दाजी मैले 4,000 वटा टी सर्ट, झण्डा 10,000 चाहिँ छापे। सबै काम आफूले गर्न सक्नु भयो त आमदानी प्रस्तुत हुन्थ्यो। जस्तो कपडा ल्याउनु पर्यो, मसी किन्नु पर्यो, आमदानी सबैलाई डिभाइड भयो। त्यो हुँदा तपाईँको काम गर्नलाई दिनु पर्यो। त्यो भएर हामी व्यस्त चाहिँ व्यस्त भयो, फुर्सदको समय पनि व्यस्त भयो।
चुनावका कारण व्यस्त बनेका व्यवसाय चुनाव पछि पनि यस्तै नियमित काम र रोजगारीको अपेक्षा गर्छन्। यसका लागि अबको जननिर्वाचित प्रतिनिधिले गरी खाने वातावरण बनाउनु पर्ने व्यवसायहरू बताउँछन्।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
अस्थायी शिक्षकहरूलाई स्थायी हुने सुवर्ण अवसरलाई मध्यनजर गरी किर्तिपुर भ्याली इन्स्टिच्युटले सबै तह र सबै विषयका विशेष तयारी कक्षाहरू धमाधम सञ्चालन गरिरहेको छ।
हाम्रा विशेषताहरू
विषय विज्ञ पाठ्यक्रम निर्माणमा संलग्न र अनुभवी प्रशिक्षकहरूद्वारा बिहानी दिवा तथा सन्ध्याकालीन कक्षाहरू सञ्चालन गरिने।
नियमित रूपमा सब्जेक्टिभ तथा अब्जेक्टिभ टेस्ट लिई तत्काल फिडब्याक दिइने।
न्यून शुल्क तथा अध्ययन मैत्री वातावरणमा होस्टेलको सुविधा।
साथै एसईई दिएर बसेका विद्यार्थीहरूको लागि फुल स्कोलरसिप तथा भारी छुट सहित ब्रिज कोर्स इङ्ग्लिस ल्याङ्ग्वेज र कम्प्युटरका कक्षाहरू पनि सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
सम्पर्क किर्तिपुर भ्याली इन्स्टिच्युट किर्तिपुर गेट नयाँ बजार काठमाडौँ फोन 01-433-2509।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
लोक सेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीं कतै नअल्मली सिधै कोशिशमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने। कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र नयाँ पानेश्वर काठमाडौँ फोन नम्बर 41-07-007 98-5-11-72-194
41-07-007 98-5-11-72-194।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विभिन्न देशका विदेशी मुद्रा सहित 6 जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज दिउँसो नागढुङ्गाबाट 8 देशका मुद्रा सहित 6 जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट 4,75,00,000 नेपाली रूपियाँ बराबरको विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरू पर्यटक गाडीमा चढेर केरुङ नाका हुँदै चीन जान लागेका थिए।
जाजरकोटमा चट्याङ लागेर 12 जना घाइते भएका छन्। जाजरकोटको भेरी नगरपालिका 8 गिमामा चट्याङ लागेर 12 जना घाइते भएका हुन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर भएकाले नेपालगंज पठाइएको छ। बाँकी 10 जनालाई उपचारका लागि रुकुमको चौरजहारी र जिल्ला अस्पताल जाजरकोट पठाइएको गाउँले बताएका छन्।
तनहुँको ब्यास नगरपालिकामा निर्माण हुने 144 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका 170 जना प्रभावित बासिन्दालाई 32,95,00,000 रूपियाँ मुआवजा वितरण गरिएको छ। आयोजनाको बाँध स्थल साबिकका काहु, शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानी पोखरी, भिमाद लगायत गाविसका बासिन्दालाई मुआवजा वितरण गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ।
कास्कीका किसान पशु बीमातर्फ आकर्षित हुन थालेका छन्। गएको साउनदेखि फागुन मसान्तसम्म कास्कीमा 4,262 पशुको बीमा गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। पशु बीमा गरेका 232 पशु मरेकामा त्यसबापत किसानले 89,14,000 रूपियाँ क्षतिपूर्ति समेत पाएका छन्। पशु बीमा गर्दा 75% प्रिमियम सरकारले र 25% किसानले बेहोर्नुपर्छ। कास्कीका 1,200 भन्दा बढी व्यावसायिक पशुपन्छी कास्कीमा 1,200 भन्दा बढी व्यावसायिक पशुपन्छी फार्म रहेका छन्।
सप्तरीमा गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादन बढेको छ। सप्तरीमा यस वर्ष 25,000 हेक्टर जमिनमा 50,000 मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ। गत वर्ष 25,000 हेक्टर जमिनमा 45,000 मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको कार्यालयका प्रमुख भगीरथ यादवले जानकारी दिनुभयो।
जिल्ला दैवी प्रकोप उद्धार समिति 13 थुमले तय गरेको मापदण्डमा अग्निपीडितले राहत नबुझेपछि राहत वितरण गर्न संक्रान्ति बजार पुगेको टोली त्यत्तिकै फर्किएको छ। अग्निपीडितले मापदण्ड उचित नभएको भन्दै राहत लिन नमानेका हुन्। गएको पुष 1 गते संक्रान्ति बजारमा भएको आगलागीबाट पीड़ितका लागि नेपाल बैंकमा सञ्चालित पुनर्स्थापना तथा पुननिर्माण कोषमा संकलित रकम दैवी प्रकोप उद्धार समितिले मापदण्ड बनाएर वितरण गर्ने निर्णय गरेको थियो।
प्युठानको फोपलीमा गएको साउनमा गएको पहिरोबाट विस्थापित परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। रोजगारका लागि दोहा कतारमा रहेका प्युठानीहरूले स्थापना गरेको प्युठान सेवा समाज बालबालिका संरक्षण तथा उद्धार कोषले अभिभावक विहीन बालबालिकालाई 1 वर्षसम्म पुग्ने गरी झोला, कापी कलम, विद्यालय पोशाक, जुत्ता लगायतका सामग्री वितरण गरेको हो।
आज बुद्ध जयन्ती विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ। शान्तिका प्रतीक गौतम बुद्धका अहिंसा नगर्नु, गौतम बुद्धका हिंसा नगर्नु, सहनशीलता राख्नु, अनुशासनमा बस्नु, समान व्यवहार गर्नु लगायतका उपदेश सबैले अनुसरण गर्ने गर्छन्। यस्तै किराँत समुदायले पनि आजै उभौली पर्व मनाएका छन्। बाली नाली लगाउने समयमा मनाइने यो पर्वमा प्रकृति, देवी देवता र भूमिको पूजा गर्ने चलन छ। अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै किराँत राई, लिम्बू, याक्खा र सुनवारहरूले उभौली पर्व मनाउने गर्छन्।
यस्तै आज अन्तर्राष्ट्रिय आप्रवासी चरा दिवस पनि हो। तर चरा दिवस मनाइरहँदा नेपालमा आप्रवासी चराको सुरक्षामा चुनौती बढेको छ। आप्रवासी चराको रूट अर्थात चरा ओहोर दोहोर गर्ने बाटोमा नेपाल परे पनि उनीहरूको सुरक्षाका लागि खासै पहल कदमी हुन नसकेको चराविदले बताएका छन्। चरालाई उत्तर दक्षिण प्रवेश गर्ने मार्गमा नेपाल पर्ने चराविद डाक्टर हेमसागर बरालले बताउनुभयो। उहाँका अनुसार विशेष गरी बसाईसराई गरेर सिमसार क्षेत्रमा आउने चरा संकटमा पर्न थालेका छन्।
मेरो पनि भन्नु छ।
आइतबार भोट दिने मतदातालाई हाम्रो आइबीआरमा मकवानपुरको हेटौडा 5 का अभिलाषी खड्का गजलको शैलीमा आग्रह गर्नुहुन्छ।
मनभरि खोट बोक्नेलाई भोट नदिऊ है साथी, इमानसँग नोट जोख्नेलाई भोट नदिऊ है साथी, चारैतिरबाट चित्रा चित्रा पारी मुसा भई देश टोक्नेलाई भोट नदिऊ है साथी, मनभरि खोट बोक्नेलाई भोट नदिऊ है साथी, यो वा त्यो बहानामा असहमत भएर विकासको गाडी रोक्नेलाई भोट नदिऊ है साथी, मुसा भई देश टोक्नेलाई भोट नदिऊ है साथी, बिहानै उठी आफ्नो आँगन थुकी पराया दैलो पोत्नेलाई भोट नदिऊ है साथी, विकासको गाडी रोक्नेलाई भोट नदिऊ है साथी, सुकर्मीलाई डराउन सत्यलाई हराउन नक्कली सैछाप ठोक्नेलाई भोट नदिऊ है साथी, मुसा झै देश टोक्नेलाई भोट नदिऊ है साथी।
दोलखामा माओवादी केन्द्रको आक्रमणमा एमालेका कार्यकर्ता मारिएको खबरमा फेसबुकमा गणेश प्रसाद हुजदार आग्रह गर्नुहुन्छ, आफ्नो पार्टीका लागि भोट माग्नु सबैको नैसर्गिक अधिकार हो, त्यसैले संयमित भई शान्तिपूर्वक भोट मागौं र निर्वाचन आचार संहिताको पालना गरौं।
यसै विषयमा सपना फेसबुकमा लेख्नुहुन्छ, आफै मिलेर बस्न नसक्नेबाट नागरिकले के अपेक्षा गर्ने, भोटकै लागि यो गर्छु र त्यो गर्छु भन्नेले हिंसामै नउत्रिएको भए हुन्थ्यो।
अनि मदनराज जैसी फेसबुकमा कुलमान घिसिङले भ्रष्टाचार गरेको भन्ने खबर सुन्दा दया र रिस दुवै उठ्यो भन्दै लेख्नुहुन्छ, चुनाव आएका बेला संचार माध्यमलाई पनि स्वार्थ अनुसार प्रयोग गरे जस्तो लाग्यो, त्यसैले सकिन्छ भने कुलमानको लोड सेटिङ अन्त गर्ने अभियानमा सहयोग गरौं, सकिँदैन भने विरोध नगरौं।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। अब एउटा विदेशको खबर। दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जे इनले आफू उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको बताउनु भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि कार्यभार सम्हाल्दै राष्ट्रपति मुनले उत्तर कोरियासँग आर्थिक सम्बन्ध राख्न आफू तयार रहेको र उचित समयमा उत्तर कोरियाको राजधानी प्योङयाङमा जाने बताउनुभयो। पछिल्ला केही हप्ता यता दक्षिण कोरिया र उत्तर कोरिया बीचको सम्बन्ध निकै चिसिएको छ। यस्तो अवस्थामा नवनिर्वाचित राष्ट्रपतिको उत्तर कोरियाको भ्रमण गर्ने चाहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ। राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपलाई शान्त राख्न आफूले चीन र जापानसँगै उचित समयमा उत्तर कोरियाको पनि भ्रमण गर्ने बताएको बीबीसीले जनाएको छ। हिजो भएको चुनावमा 64 वर्षका मानवाधिकार अधिवक्ता मुन दक्षिण कोरियाको 19 राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो। उहाँले आजै कार्यभार सम्हाल्नु भएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। च्याम्पियन्स लिगको सेमी फाइनलको दोस्रो लेगमा आज रियल मेड्रिड र एथलेटिको मेड्रिड खेल्दैछन्। खेल एथलेटिको मेड्रिडको घरेलु मैदानमा राति 12:30 बजे शुरू हुनेछ। पहिलो लेगमा 3-0 जित निकालेको रियल मेड्रिड 2 गोल अन्तरले हारे पनि फाइनलमा पुग्नेछ। यसअघि मोनाकोलाई समग्रमा 4-1 गोलले हराएर युभेन्टस फाइनलमा पुगिसकेको छ।
र इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा गुजरात लायन्स विरूद्ध दिल्ली इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विरूद्ध गुजरात लायन्सले ब्याटिङ गरिरहेको छ। गुजरात लायन्सले ताजा स्थितिमा 2.2 ओभर खेल्दै बिना क्षति 19 रन बनाएको छ। गुजरातका ईशान किशन 9 र ड्यान स्मिथ 7 रन बनाएर खेलिरहेका छन्। दुवै टीम प्लेअफबाट बाहिरिसकेका कारण यो खेल उनीहरूका लागि प्रतिष्ठाको विषयसँग मात्र जोडिएको छ। खेलको अपडेटका लागि मोबाइलको मेसेज बक्समा सीआरआई टाइप गरेर 35566 एसएमएस गर्नुहोला। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
निर्वाचन आयोगले दलहरूसँग लियो आचार संहिता पालना गर्ने लिखित प्रतिबद्धता। भोलि राति 12 बजेदेखि शुरू हुने मौन अवधि पालना गर्न आग्रह।
चुनाव प्रचारका क्रममा दोलखा गोर्खा र रुकुममा दलका कार्यकर्ताबीच झडप। दोलखामा एमाले कार्यकर्ताको ज्यान गयो, 8 जना पक्राउ।
कर्णालीका दुर्गम गाउँमा महिला र दलित उम्मेद्वारलाई भोट माग्न मुस्किल, अझै पनि विभेद गर्ने हुन् कि भन्ने डर।
उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको दक्षिण कोरियाका राष्ट्रपति मुनको भनाई, कोरियाली प्रायद्वीपमा शान्ति कायम राख्न काम गर्ने।
र च्याम्पियन्स लिगको सेमी फाइनल आज राति रियल र एथलेटिको मेड्रिडले खेल्ने आईपीएल क्रिकेटमा दिल्ली विरूद्ध गुजरात पहिले ब्याटिङ गर्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सङ्घर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।